السلام عليكم.
نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له. وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، عن سلمان الفارسي رضي الله تعالى عنه قال: خطبنا رسول الله صلى الله عليه وسلم في آخر يوم من شعبان قال: يا أيها الناس، قد أظلكم شهر عظيم، شهر مبارك، شهر فيه ليلة خير من ألف شهر، شهر جعل الله صيامه فريضة وقيام ليله تطوعا، إلى آخر الحديث. برادران اسلام، رمضان المبارک کے مہینے کی آمد آمد ہے اور یہ ہماری زندگیوں کا ایک بہترین موقع ہوتا ہے جو اللہ پاک کی طرف سے بار بار عنایت کیا جاتا ہے. اس دنیا میں کسی کام کے کرنے کا آدمی کو موقع مل جانا، امکان سے فائدہ اٹھانے کا موقع مل جانا، یہ بہت بڑی سعادت ہے. رمضان کا دوبارہ ملنا آپ یوں سمجھ لیجئے کہ زندگی کا دوبارہ ملنا ہے، ایک زندگی کا دوبارہ مل جانا ہے. کیونکہ رمضان کے اندر ایک رات ایسی ہے کہ جس کی عبادت کرنے سے 80 سال سے زیادہ کی عبادت کا ثواب کاؤنٹ ہوتا ہے، تو یقیناً ایک زندگی پھر مل جاتی ہے رمضان کے ملنے سے. رمضان کے صرف ایک رات کے ملنے میں وہ بات ہے، آپ اندازہ لگا لیجیے. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم رجب سے دعا فرماتے تھے رمضان کی: اللہم بارک لنا فی رجبنا و شعبان و بلغنا رمضان. یا اللہ، ہمارے رجب میں برکت دے کر، شعبان میں برکت دے کر ہمیں رمضان تک پہنچا دیجیے. رجب سے 2 مہینے پہلے سے آپ رمضان المبارک کی دعا فرمایا کرتے تھے کہ وہ مل جائے، وہ مس نہ ہو جائے. کتنے لوگ ہیں گزشتہ رمضان میں تھے، اس رمضان میں ان کی قضا نے ان کا ساتھ نہیں دیا، مہلت ختم ہو گئی، ان کا وہ آخری رمضان تھا. ابھی بھی ہم کچھ نہیں بول سکتے، 2-3 بھی انسانوں کی زندگیوں کے لیے بہت ہوتے ہیں، زندگیوں کے لیے بہت ہوتے ہیں 2-3 دن میں. بہت نازک چیز ہے یہ میرے دوستوں کہ وقت آدمی کو ملا ہو، اور اس سے زیادہ نازک یہ ہے کہ وقت ملا ہو اور وہ اس سے فائدہ اٹھائے، اور اس سے زیادہ نازک یہ ہے کہ وقت ملا اور فائدہ اٹھایا اور فائدہ بچا کے آخرت میں لے گیا. کیونکہ یہ بھی حدیثوں میں ہے کہ بہت سے لوگ فائدہ بہت کمائیں گے لیکن لے کے جانے والے کم ہوں گے. کما لیا لیکن گوا بھی لیا، اصول نہیں، ضابطہ نہیں، احتیاط نہیں، ڈر نہیں اپنے عمل کے ضائع ہونے کا، بے فکری میں رہے، وہ جتنا کچھ کمایا تھا سب لوٹ گیا، چوروں نے ڈاکوؤں نے مار لیا. جو ایمان کے چور ہوتے ہیں، اعمال کے چور ہوتے ہیں، یہ لائن الگ ہے بالکل، پتہ بھی نہیں چلا آدمی کو، آدمی فقیر ہو گیا. حضور نے فرمایا کہ بہت سے مفلس جو حقیقی مفلس ہیں قیامت میں پہاڑوں جیسا ثواب لے جائیں گے، لیکن یہ ہے کہ کسی کا مال کھا گیا، کسی کی زمین کھا گئی ہے، کسی کی غیبت کر دی ہے، کسی کی چغلی کر دی ہے، کسی کو مار دیا ہے، کسی کا حق دبا دیا ہے، ماں باپ کو ستایا ہوا ہے، بیوی کے حق نہیں دیے ہوئے ہیں، بچوں کے حق نہیں دیے ہوئے ہیں، پڑوسیوں کو ادا دی ہوئی ہے، یہ سب کھڑے ہو جائیں گے کل قیامت میں کہ پروردگار اس نے تو ہمارے ساتھ یہ بدتمیزی کی ہوئی ہے. اللہ فرمائیں گے بھائی ٹھیک ہے، بدلہ لے لو. وہاں بدلے میں عمل ہی چلتا ہے، کیونکہ عمل ہی کو وہاں سکہ رائج الوقت قرار دیا جائے گا. وہاں کا جو سکہ رائج الوقت ہے اس کا نام حسنہ ہے، جیسے آپ کے سکے رائج الوقت کا نام ڈالر ہے، وہ دے دیا جائے گا. اور اتنے لوگ کھڑے ہوں گے کہ جس آدمی کو عادت ہوتی ہے برائی کی، پھر اس کو دھیان نہیں رہتا، وہ تو ایک لمبا سلسلہ چلے گا، سارے ثواب کے جتنے اس سے حصے تھے وہ سب چلے جائیں گے، دوسروں کو ایک قلاش کھڑا رہ جائے گا. بلکہ الٹی مصیبت آئے گی، وہ یہ ہے کہ جب حقوق والے زیادہ ہوں گے اور اس کے پاس عمل نیک نہیں ہوں گے دینے کے لیے، تو اللہ کہیں گے کہ اپنی برائی اس کے منڈے پہ رکھ دو، اس کے کندھے پہ ڈال دو، اپنے گناہ کو اس کے کندھے پہ ڈال دو، تمہارا بوجھ ہلکا ہو جائے گا اس کے بدلے میں لے لو. ایسا ہو جائے گا. تو عمل کرنا، عمل کو بچانا، اور میرے دوستو لے کے جانا اس کو قیامت میں. حق تعالیٰ شانو ہم کو ان تمام چیزوں کی توفیق عطا فرمائے کہ ہم مواقع سے فائدہ اٹھانے والے ہوں. حضور پاک صلی اللہ علیہ وسلم رمضان کی آمد سے ایک دن پہلے خطبہ دیا کرتے تھے شعبان کی آخری تاریخ پر. سلمان فارسی رضی اللہ تعالیٰ فرماتے ہیں کہ شعبان کی آخری تاریخ کو حضور پاک صلی اللہ علیہ وسلم نے خطبہ دیا، اور ایک روایت میں یہ جملہ ہے کہ کانا یو خاطبن، آپ فرما خطبہ دیا کرتے تھے، یعنی کئی مرتبہ آپ نے کیا. وہ کس کا سیل فون ہے؟ دیکھو سنتوں میں بھی بج رہا تھا وہ، یا کسی اور کا بج رہا تھا ہوگا. یہ سیل فون بھی بڑے ہوشیار ہوتے ہیں، ہم بعض مرتبہ اس کو وائبریٹ پہ ڈال دیتے ہیں پھر وہ رنگ پہ آ جاتا ہے. تو ذرا چیک بھی کر لیں برائے مہربان، چونکہ ہم کسی سے یہ تو توقع نہیں کرتے کہ وہ جان بوجھ کے اس نے رکھا ہوگا، یا بھول جاتے ہیں ہم، یا اپنے حساب سے اس کا سیٹل کرتے ہیں، اس کو سیٹ کر دیتے ہیں، پھر وہ اپنا پرانی عادت پہ آ جاتا ہے. وہی رفتاریں بے ڈنگی، اس نے ہم نے دیکھا ہوا ہے نا، وہی رفتاریں بے ڈنگی جو پہلے تھی، سو اب بھی ایسا ہو جاتا ہے. تو تھوڑا اگر تھوڑا سا چیک کر لیں اپنے سیل کو تاکہ دوسرے لوگوں کو حرج نہ ہو. تو آپ صلی اللہ علیہ وسلم خطبہ دیا کرتے تھے شعبان کی آخری تاریخ میں، اور فرمایا کہتے ہیں کہ لوگوں تم پر ایک عظیم الشان مہینہ سایہ فگن ہو گیا ہے. قد اولکم شہر عظیم، بہت بڑا مہینہ ہے. حضور جس کو عظیم کہیں، اب اندازہ لگائیے کہ وہ کتنا عظیم ہوگا، اس کی کیا اہمیت ہوگی آخرت کی دنیا میں، اعمال کی دنیا میں. بہت ہی عظیم ہے میرے دوستو، اس کا ایک ایک لمحہ عظیم ہے، اس کا ایک ایک سیکنڈ عظیم ہے، اس کی راتیں عظیم ہیں، اس کا دن عظیم ہے، اس کے اوقات عظیم ہیں، اس کے اعمال عظیم ہیں، بہت عظیم ہیں. شہر عظیم، قد اول لکم شہر عظیم، بڑا مہینہ تم پر آ رہا ہے. شہر مبارک، پھر یہ ہے کہ وہ برکت والا ہے. عظیم ہونا الگ چیز ہوتی ہے، برکت والا ہونا الگ چیز ہوتی ہے. برکت میں کیا ہوتا ہے کہ چیز تھوڑی ہوتی ہے بڑھ جاتی ہے، ایک آپ عمل کریں 70 ہو جائیں تو برکت نہیں ہوئی، کتنی برکت ہو گئی. اور عمل میں 70 ہونا، پیسے میں 70 ہونا اتنے خاص قابل لحاظ بات نہیں ہے. ڈالر میں 70 ہو جانا کوئی قابل لحاظ بات نہیں ہے، عمل کا 70 سے ملٹیپل ہو جانا یہ بہت بڑی بات ہوتی ہے. کیونکہ جب عمل کی قیمت سامنے آئے گی کہ جس کا ڈالر مقابلہ نہیں کر سکتا، تب پتہ چلے گا کہ عمل کا 70 ہو جانا کیا بات ہے، عمل کا 70 سے ملٹیپل ہو جانا کیا بات ہے. وہ تو وہی پتہ چلے گا جب عمل کی جو کرنسی ہے وہ کرنسی کی شکل میں سامنے آئے گی، اور اس کی ویلیو کا جب اندازہ ہوگا کہ ایک 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 نوٹ پر، جس کو ایک حسنہ آپ کہہ لیجیے، ایک ایک نوٹ پر بعض مرتبہ جنت کا داخلہ رک جائے گا، اور کہیں گے کہ وہ ایک نوٹ کے بقدر پہلے جہنم کی سزا چکھ لو پھر آنا، تب پتہ چلے گا. اس لیے میرے دوستو حضور فرماتے تھے کہ شہر مبارک برکت والا مہینہ ہے، روزی میں برکت، اعمال میں برکت، ثواب میں برکت، جو کچھ کھایا پیا اس میں برکت، برکت ہی برکت ہے. ظاہری طور پر بھی آدمی کو برکت نظر آ جاتی ہے، روحانی طور پر تو اس میں برکات ہوتی ہیں بہت زیادہ. شہر مبارک، شہر فیہ لیلۃ خیر من الف شہر، ایک مہینہ ایسا ہے، یہ مہینہ ایسا ہے کہ اس میں ایک رات ہے جو ہزار مہینوں سے بہتر ہے. خیر من الف شہر، ہزار مہینوں سے 80 سال سے بھی زیادہ بہتر. پھر یہ اس کی لمٹ نہیں بتائے گی کہ کتنا بہتر ہے. علماء عرب فرماتے ہیں کہ لفظ الف جو ہے وہ عربی میں سب سے بڑا عدد ہے. اصل میں الف کے آگے ان کی وجہ سے ہمارے پاس لاکھ ہے نا، کروڑ ہے، ملین ہے، بلین ہے. عرب میں ہزار کے آگے نہیں تھا، ہزار ہی تک تھے. اسی لیے لاکھ کو وہ لوگ مئۃ الف بولیں گے، 100,000 بولتے ہیں، کروڑ کو الف الف بولتے ہیں، مگر عرب سے آگے کا کوئی ورڈ تھا نہیں وہاں پہ. اس پر اللہ پاک فرما رہے ہیں کہ خیر من الف شہر، ہزار مہینوں سے زیادہ کتنا بہتر ہے، کیونکہ وہاں پہ عدد ہی نہیں تھا، وہاں پہ گنتی نہیں تھی ان کے پاس، اس لیے اللہ نے آگے کی بتائی نہیں. پورے رمضان میں، اور رمضان کے خاص طور پر اخیر عشرے میں، اور اخیر عشرے میں سے خاص طور پر پاک راتوں میں، کسی میں بھی ہوگی، ہوگی یقیناً. صرف ہم لوگ مغرب کی نماز، عشاء کی نماز، تراویح اور اس کے ساتھ فجر جو پڑھ لیتے ہیں، سو بھی گئے نا تو 80 سال فجر مغرب کا تو ثواب کہیں نہیں گیا نا. اندازہ لگا لیجیے آپ، سو بھی گیا ایک آدمی تو بھی ضائع نہیں ہے وہ، اور اگر کسی نے اس کی قیمت قدر کر لی تو قدر ہے بہرحال، لیکن اگر قدر نہیں کی تو مسلمان کا اس رمضان المبارک کی راتوں کو گزار دینا وہ بھی کتنی بڑی قدر میں آ جائے گا. اس لیے فرمایا کہ خیر من لیل شہر فیہ لیلۃ خیر من الف شہر، شہر جعل اللہ صیامہ فریضہ، یہ مہینہ ہے کہ جس کے روزوں کو اللہ نے فرض فرمایا ہے. یہ اسلام کے بنیادی ستونوں میں سے ہے، بنیاد اسلام علی خمس، اسلام کی چھت کے 5 پلر ہیں، بنیادی 5 ستون ہیں اس کے، جس پر اسلام کی چھت، ایک مسلمان کے اسلام کی چھت قائم ہوتی ہے. اس میں سے دوسری چیز میرے دوستو روزہ ہے. تیسری چیز، پہلی نماز، دوسری زکات. ذکر کے اعتبار سے عام طور پر روزہ تیسرے نمبر پہ آتا ہے. اقام الصلاہ و اداء الزکاۃ و صیام رمضان والحج، اور پھر اس کے بعد ایک حج ہے. اور پہلی چیز لا الہ الا اللہ کی گواہی دینا ہے، قول لا الہ الا اللہ، کیونکہ اس کو زبان سے، اپنی زبان سے ظاہر کرنا، اس کا اقرار کرنا یہ ستون ہے، دل وہ جڑ ہے اس کی، دل میں اس یقین کا ہونا وہ جڑ ہے، وہ بنیاد ہے، وہاں سے وہ ایمان ہے، وہ اس ایمان کے ساتھ اسلام ہوتا ہے، اندر میں ایمان ہوتا ہے، باہر میں اس کے پروف میں اسلام ہوتا ہے، اس اسلام کی بنیاد، اس اسلام کا جو ستون ہے اس میں سے ایک اس کا اظہار ہے کہ بھائی اندر میرے یہ جڑ ہے، اسے شہادت اللہ الہ الا اللہ وان محمد رسول اللہ، نمازوں کا پڑھنا۔ اس لیے جیسے اور دنوں میں سستی نہیں ہونی چاہیے، رمضان میں تو اور زیادہ اہتمام ہو کہ نماز ہماری ضائع نہ ہو، جاب کی وجہ سے، سستی کی وجہ سے، تکان کی وجہ سے، نیند کی وجہ سے، مشغولیت کی وجہ سے، ایزی لینے کی وجہ سے، اور لئے تو لال کی وجہ سے کہ ابھی پڑھ لوں گا، ابھی پڑھ لوں گا، ابھی پڑھ لوں گا، مروت کی وجہ سے۔ اب بولیں گے مروت میں کون نماز چھوڑتا ہے، مروت میں بہت سے لوگ چھوڑ دیتے ہیں، اب یہ اتنے سارے 10-15 بیٹھے ہوئے، یار کوئی بھی نماز نہیں پڑھتا، میں اکیلے اٹھ کے جاؤں گا، نکو بنوں گا، دیکھوں گا بعد میں پڑھوں گا، نماز کا ٹائم نکل جاتا، بس سب نے مل کے تو آپ کو نکو بنا ہی دیا، آپ سمجھ لیتے کہ اگر میں پڑھ لوں گا تو بن جاؤں گا، انہوں نے تو بنا دیا آلریڈی، کتنا بڑا عمل آپ کا ضائع کرا دیا اپنی صحبت سے، تو نکو تو بنا ہی دیا۔ کسی وجہ سے نماز میں چھوٹے میں نماز، 5 وقت کی نماز، اگر کسی وجہ سے مجبوری اور معذوری مسجد میں حاضری کی ہو گئی ہے، ٹھیک ہے، میں نماز میں چھوٹے، نماز قضا نہیں ہونا چاہیے، وقت سے مؤخر نہیں ہونا چاہیے، وقت کے اندر ہونا، اور وقت سے پہلے بھی نہیں ہونا چاہیے، وقت سے پہلے کوئی عمل نہیں ہوتا، نماز کا وقت آنے سے پہلے نماز آپ پڑھنے جائیں گے تو نماز ہوتی نہیں ہو، نماز کا وقت آنا ضروری ہے اور اس کے نکلنے سے پہلے اس کا ادا ہو جانا ضروری ہے۔ جاب پر کوشش کرے آدمی ہر طرح سے، ان کو کنوینس کرے، ان کو بتائے کہ بھائی اگر مجھے باتھ روم جانا پڑ گیا تو تم مجھے الاؤ کرو گے کہ نہیں کرو گے، بالکل ٹھیک ہے الاؤ کرتے، ان کو یہ بتا دو کہ فرض نماز جو ہے وہ ہمارے لیے باتھ روم سے زیادہ اہمیت رکھتی ہے، ہمارے مذہب کی بنیاد ہے یہ، ہمارے پیغمبر صلی اللہ علیہ وسلم نے بتایا ہے کہ بغیر نماز کے اسلام بغیر سر کے باڈی کی طرح ہے، ود آؤٹ ہیڈ باڈی کیسے تصور کر سکتا ہے کوئی آدمی، ایسا ہر مسلمان کے بارے میں یہ معلوم ہو جانا چاہیے غیروں کو بھی کہ یہ سب کے بغیر رہ سکتے ہیں، نماز کے بغیر نہیں رہ سکتے۔ رمضان المبارک میں اس کا خوب اہتمام ہو، اس کے ساتھ سنتوں کا بھی ہو، اس کے ساتھ نوافل کا بھی ہو، کیونکہ نوافل اور سنتیں یہ فرائض کی مکملات ہیں، اور روزوں کا اہتمام، پورے مہینے کا روزہ، چاہے مہینہ 29 دن کا ہو یا مہینہ 30 دن کا ہو، پورے مہینے کا روزہ، اور اللہ کے پاس پورے مہینے کے روزے کا ثواب ملتا ہے چاہے مہینہ 29 دن کا ہو، اور مہینہ عربی مہینہ 28 دن کا نہیں ہوتا، اور عربی مہینہ جو ہے وہ 31 دن کا نہیں ہوتا، یا 29 کا ہوتا ہے یا 30 کا ہوتا ہے، اور جو مہینے کا حساب کتاب ہے تھوڑا سا اس کا دھیان رکھنے کی ضرورت ہے۔ جو ہلال کمیٹی ہے اس ہلال کمیٹی کی رائے پر عمل کرو، بہت اسکول آف تھاٹ ہے یہاں پہ، لوگوں کی تھنکنگ الگ الگ ہے، مگر مذہب کے معاملے میں ہمیں رسک نہیں لینا چاہیے، اور ویسے بھی ہم لوگ یہاں جتنے احباب بیٹھے ہوئے ہوتے ہیں، اللہ ماشاء اللہ ہی کوئی کسی اور فقہ کو فالو کرتا ہے، ہم سب فقہ حنفی کیوں سب سے زیادہ قرآن کے موافق سمجھتے ہیں، سب سے زیادہ حدیث کے موافق سمجھتے ہیں، کسی اور کا اسکول آف تھاٹ الگ ہے، وہ ان کی اپنی اوپینین ہوگی، لیکن زیادہ تر غالب جو ہمارے پاس ہے وہ یہ ہے کہ فقہ حنفی کو ہم لوگ سب سے اوفق بالقرآن، قرآن کے موافق، یعنی قرآن سے جو بات نکالی جاتی ہے وہ کسی نہ کسی فقہ، اسی سے پھر فقہ بنتا ہے وہ، تو ہم فقہ حنفی پر سب سے زیادہ ٹرسٹ کرتے ہیں کہ یہ قرآن کے سب سے زیادہ موافق ہے، ان کی تحقیقات، وہ علماء، وہ اسکول آف تھاٹ کے علماء کی تحقیقات، اور وہ سب سے زیادہ حدیث کے موافق ہیں، تو اس کے اعتبار سے جو اصول اور ضابطے ہیں علماء کرام اس کی رہبری آپ کو کرتے رہیں گے، آپ اس کو فالو کریں۔ حضور پاک صلی اللہ علیہ وسلم نے صاف بتا دیا، صوموا لرؤیته وافطروا لرؤیته، چاند کو دیکھو تو روزہ رکھو، چاند کو دیکھو تو افطار کرو، چاند پیدا ہو جائے تو کرو یہ نہیں کہا گیا، اور پیدا ہونے کا حساب جو ہے وہ غلط ہونا ضروری نہیں ہو، صحیح ہی ہے، کیونکہ عام طور پر علم النجوم کے جو اب تک حسابات چلے آ رہے ہیں علم حیرت والوں کے وہ غلط نہیں ہیں، لیکن ہم ہمارے شریعت میں حضور کے ارشاد کے مکلف ہیں، اس رول کے مکلف نہیں ہیں، ہم حضور کے ارشاد کے مکلف ذمہ دار ہیں کہ آپ نے جیسے فرمایا ہمیں ویسے کرنا ہے۔ سمول رویتی کے مطلب میں مفسرین نے محدثین نے بازا تو یہ بات فرمائی کہ ہو سکتا ہے کہ چاند ہو گیا ہو لیکن آپ کو نظر نہ آیا ہو، پھر بھی مسئلہ یہی ہے کہ نظر آنے پر روزہ رکھنا ہے، ہونے پر نہیں ہے، کیونکہ حضور نے یہ فرمایا ہوا ہے ہم کو، اور عام طور پر ہوتا یہ ہے کہ وہ ہو جاتا ہے، ہونے کے خاص کافی ٹائم کے بعد میں نظر آنے کے لیے پاسبل ہوتا ہے، اور ہم نظر آنے کے ذمہ دار ہیں، تو اس وجہ سے دیکھنے کے لیے اہتمام کیا جائے، دیکھنے کا اہتمام کیا بھی جاتا ہے، और माशाल्लाह से न्यूयॉर्क से भी और जनाब कैलिफोर्निया से भी और अटलांटा से भी, ह्यूस्टन से भी, इधर से उधर से न्यूयॉर्क से भी आता था, वो बेचारा तो खुद ही गया। तो सब जगहों से इत्तला ली जाती है और वहाँ पे उलमाए किराम है, वहाँ पे शरिया बोर्ड है, वहाँ पे काउंसिल बाबा, उन सबसे राय लेने के बाद, उनकी तहकीक पे भरोसा कर लेने के बाद फिर यहाँ डिसाइड किया जाता है जो शिकागो की रुयत हिलाल है। शिकागो की रुयत हिलाल का इजलास इस मरतबा ICC में है, भाई अब्दुल्लाह साहब की जो मस्जिद है उसमें, MCC में इस मरतबा नहीं है। वो MCC जो है वो कमेटी उसकी नहीं थी, वो हिलाल कमेटी, वो भी असल में पूरी मस्जिदों की नुमाइंदगी होती है उसमें, वहां हुआ करता था वो। इस मरतबा शायद उन लोगों ने ये मशवरा किया कि वो वहां हो तो उसको मोबाइल करना, बदलना, शायद इस तरह की कोई तजवीज सामने आई हो। मौलाना अब्दुल्ला सलीम साहब उसके प्रेसिडेंट और सदर हैं, हम लोग भी जाते हैं उसमें देखने के वास्ते। तो जो हिलाल कमेटी की तरफ से तजवीज सामने आए वो काबिल अमल है, याद रख लो। बहुत दिनों से कोशिश यहाँ पर यह है कि हम सऊदीया को फॉलो कर लें। फॉलो किया जा सकता है, नहीं किया जा सकता, गुज़िश्ता की मीटिंग में भी बहस की गई थी। असल बात यह है कि जो क्रिएट एरिया होता है, सर्कल बनता है कि कहाँ से कहाँ तक आपको चांद के देखने का दायरा बनाना है, उस उसूल की रोशनी में सऊदीया अमरीका के लिए वो नहीं है, काबिल अमल नहीं है। इसलिए अगर वहाँ हो भी गया चांद तो भी हमको उसका कुछ असर नहीं पड़ता, नहीं हुआ तो भी कुछ असर नहीं पड़ता। और फिर वो बेचारे भी कितने कुछ में होते हैं, काफी उलझन में रहते हैं वो भी, उनके खुद डिसीजन के अंदर काफी गड़बड़। गुज़िश्ता हज के मौके पर 5 ज़िलहिज्जा को या 6 ज़िलहिज्जा को उन्होंने कहा कि बकरीद कब है, यौम अरफा कब है, 6 ज़िलहिज्जा को। वो सारे हम एजेंट, वो जो होटलों के एजेंट होते हैं सब परेशान, ये लोग कह रहे चूंकि बुके होटल वगैरह बुक किए गए थे किससे, अंग्रेजी तारीख के हिसाब से, और वहां पर डिसाइड हो गया एक दिन पीछे। अब ये लोग कह रहे हैं कि हमारा एक दिन बाकी है, वो नया ग्रुप आ गया, वो कह रहा कि नहीं हमारा तो स्टार्ट हो गया। अब वो पूरे होटलों में सामान जमे हुए हैं, जाने को रास्ता नहीं, हो जाता है, हुकूमत है फिर भी हो जाता है, तो हमारा आपका क्या है। इसलिए इन मामलों में ज्यादा उलझन में नहीं जाना। आप ऐसा करेंगे बस हिलाल कमेटी को, उसके अंदर उलमाए किराम मौजूद हैं, अइम्मा इल्ज़ाम मौजूद हैं, नुमाइंदे मौजूद हैं, मुहतात हैं वो लोग, शरई शहादतों का लिहाज करके करते हैं। शरई शहादत का मतलब ये होता है कि जहां से इत्तला आ रही है ना, वहां पर कन्फर्म तरीके पर उस आदमी से मिलके मालूम करना। गुज़िश्ता कैसी गड़बड़ हुई थी, कसमें भी खा लेते हैं लोग। अच्छा अजीब बात है, जब पूछा गया कि भाई तुम कसम क्यों खाए, हालांकि तो तुमने नहीं देखा, तो कहने लगे कि जब अरब भाइयों ने हमारे देखा, सऊदीया ने देखा, तो हमको कसम खाने की गुंजाइश हो गई। भाई कसम इसलिए थोड़ी खाई, आपको ये बोलना चाहिए था कि मैं उनके देखने पर कसम खा रहा हूँ, ये तो नहीं कसम खाना चाहिए था आपको कि मैंने देखा। कहने लगे ये बात एक ही है, कैसे हम कहा वो शरीयत एक नहीं बोलती इस बात को, आप कह रहे हैं कि एक ही बात है। तो बातों के रहने है कि जब वो हो गया कसम खा लो, सारे मुसलमानों की बात है। अच्छा फिर हमारी नीयत खराब थोड़ी, हम चाह रहे हैं कि सारे मुसलमानों को एक कर दें, तो मुसलमानों को एक करने के लिए झूठी कसम खाना भी सही है क्या, मसले ही गड़बड़ कर दो, ये नहीं होता, ऐसे नहीं हुआ करते मसले। मसलों में नजाकतें होती हैं, उसके उसूल जाबते हैं। तो इस वजह से अगर कहीं किसी जगह से इत्तला आती है ना कि उसने चांद देखा, तो हम कंफर्म कर लेते हैं कि वहां के उलमा ने उनसे मिलकर शख्सी तौर पर मुशाहदे की शहादत ली या नहीं ली आईनी तौर पर, क्योंकि बाहर तक खबर आते आते बहुत मिर्ची मसाले उसमें लग जाते हैं और उड़ जाती है बात। तो इसलिए इसका हमारे क्रिएट एरिया में सऊदीया का चांद शामिल नहीं है। वहां के औकात अलग हैं, वहां का टाइम टेबल अलग है, थोड़ा सा नमाजों के औकात अफजार है कि हम यहाँ पे जुमा पढ़ रहे हैं तो वो वहाँ पे जुमा थोड़ी पढ़ रहे हैं, इतना 6-8 घंटों का जो फर्क हो जाता है। तो उसकी वजह से अगर फर्ज करो कि 11-12 बजे उनका रोजा शुरू हो रहा, तो हमारा तो मगरिब से लेके 11 बजे तक तो रोजा शुरू ही नहीं हुआ, हमारा रमजान शुरू ही नहीं हुआ। और आप बोलने के 6 घंटों से क्या होता है, अभी मैंने बताया कि रमजान का 1 मिनट क्या होता है, 6 घंटों से क्या नहीं होता, फर्क है बहुत सी चीजों में। वहां पर असल ये है कि इतना दायरा उसका बढ़ाया जा सकता है कि यहाँ सब बराबर काबिल अमल हो सके। तो तहकीक से अंदाजा ये हो रहा है कि वो काबिल अमल नहीं हो सकता वो। इस वजह से फिलहाल उसूल उलमा किराम ने यह तय कर दिया कि वो हमारे क्रिएट एरिया से खारिज है, वो हमारे सर्कल से खारिज है। वहां होने का एतबार है ना नहीं होने का एतबार है, हमारे अमल के लिए, उनके लिए यकीन है वो, हमारे लिए नहीं है। तो जो रोजा रखने के टाइमिंग है, ईद करने के जो टाइमिंग है, वो उलमा किराम को फॉलो करो, वो काबिल भरोसा लोग हैं और वो अमानतदार हैं, दियानतदार हैं। तमाम लालच वाले नहीं है कि चलो सब मिलकर चंदा कर दो तो उनसे एक दिन ईद पहले ही करा लेंगे, सब मिलकर कुछ पैसे उनके हाथ में पकड़ा दो तो एक दिन बाद में रोजा रखवा देंगे, ऐसा नहीं है मसला। दीन के मामले में हम इतना प्ले नहीं कर सकते, खेल कूद नहीं कर सकते। खुदा का खौफ हो, अल्लाह का डर हो, लोगों को सही मसला बताने का हो, यही हाल इफ्तार और सहरी का भी है, उसमें भी टाइम टेबल में फर्क है। जो मुख्तार टाइम टेबल है उस पर आप अमल करो, 15-20 मिनट के वास्ते अपने रोजे को रिस्क में मत डालो। मैं हमेशा ये बात अर्ज किया करता हूँ, ध्यान होगा आपको, कि हमारे यहाँ 2 टाइम टेबल छपते हैं जिसमें एक टाइम टेबल के एतबार से रोजे का टाइम 20 मिनट आगे जाके खत्म होता है, शहरी का टाइम जो है शहरी का टाइम 20 मिनट आगे जाके 20 मिनट के बाद 25 मिनट के बाद जो है फिर शहरी का टाइम खत्म होकर फजर का शुरू होता है। एक टाइम टेबल वो है कि जिसमें 20 मिनट पहले खत्म हो जाता है। ये जो 20 मिनट पहले खत्म होने वाला टाइम टेबल है ये उलमाए किराम और मुफ्तियाने निजाम का फतवा दिया हुआ है, मुफ्ती शफी साहब रहमतुल्लाह अलैह वगैरह का, बाज़ाब्ता जो इल्म हैज के माहिरीन है उनसे डिसाइड किया हुआ, और वो पूरी दुनिया के टाइम टेबल के हिसाब से है। वो हर जगह वो दुनिया के लोकेशन के एतबार से जिसको तुलुल बलद और अर्जुल बलद कहते हैं लोगों के हिसाब से उसमें बना हुआ है। बहुत मोहतात है वो, उसमें एहतियाती पहलू ज्यादा है और हमारे नजदीक एहतियाती पहलू है। उनके पास तो ये स्ट्रैटेजी जब होता है वो उनके फायदे के एतबार से है वो चीज। इस वजह से अगर 20 मिनट पहले आपको रोजा खत्म कर देना, फहरी खत्म कर देना पड़ा तो एहतियात का तकाज़ा यही है। हम किसी भी ब्लेम नहीं कर सकते अगर कोई 20 मिनट बाद तक खा रहा है, वो जाने उसका अल्लाह जाने, लेकिन ये है कि हम राय नहीं दे सकते आपको, अमल में तो गुंजाइश नहीं अपने अमल के लिए, तो हम अपने को गुंजाइश न दें ऐसी चीज में कि 20 मिनट के वास्ते रोजा ही खतरे में पड़ गया। फिर जबकि उलमा की राय इधर है, गैर उलमा की राय उधर है, इस वजह से उधर भी एक आलिम साहब की राय है लेकिन दूसरे उलमा किराम उनकी राय से इत्तेफाक नहीं करते हैं। एक आलिम साहब उस वक्त के अंदर भी मौजूद हैं लेकिन जो मजमुआ है उलमा का, जमहूर उलमा जो है वो उस राय के साथ में नहीं है। तो इस वजह से एहतियात के खिलाफ है। तो औकात के शुरू करने में भी रोजे के इफ्तार होने के बाद भी 5 मिनट का वक्त जैसे मगरिब की अजान देने के लिए किया जाता है, ऐसे ही जो मगरिब की अजान का टाइम है उसी हिसाब से फातिहा बोला करो। हमारे यहाँ हिंदुस्तान में रिवाज है रोजा खोलने के लिए फातिहा बोलते, फातिहा के माने खोलो, असल फातिहा के माने क्या है खोलो, वो होते होते फातिहा पढ़ के खोलो हो गया वो। तो वैसा नहीं है, जब आप बोलेंगे कि रोजा खोल लो यानी इफ्तार खोल लो तो बस जब वक्त हो जाए मगरिब की अजान का जो रेगुलर होता है हमारे पास, जो कि वो 5 मिनट के बाद हम अमलन स्टार्ट करते हैं, क्यों इस वास्ते कि घड़ी घंटों वगैरह में ये बात होती है कि एहतियात कर ली जाए, तो इसलिए हमारा इफ्तार भी सही हो और हमारी सहरी भी सही हो और हमारी तरावी भी हो, और तरावी हमारी 20 रकात है क्योंकि हनफी की तहकी और पूरे चारों इमामों की तहकी, तरावी 20 रकात की है। 20 से ज्यादा तो है, 20 से कम नहीं है तरावी चारों फिका में, चारों फिका से हटकर कुछ राय आ रही है कमी की, लेकिन हमारे उलमा उसको नहीं मान रहे हैं कि इनको गलत फहमी हो गई। इमाम मालिक के पास 38 रकाते हैं तरावी की, 20 तरबिया जो है उसके अंदर भी उनके पास तरावी ही है जो 4 रकात से ज्ञात होता है उसमें। तो ये 20 रकातों को पढ़ो, हिम्मत की बात है, थोड़ा सा हौसला करो और बस हिम्मत मत हो। अल्लाह पाक का एक निज़ाम है हमारी 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 ट्रेनिंग का, हमारी तरबियत का, और हमको हमारे लिए अमली मशक्कत में डाल देने का, थोड़ा सा एक महीने के वास्ते एक एक्सरसाइज के बढ़ा देने का, और फर्ज नमाजों की जो असल में तादाद है ना रकातों की उसके बकदर तरावी है पूरी, हमारी जोहर की 4 और मगरिब की असर की 4 और मगरिब की 3 और ईशा की 4 फिर वितर की 3 फिर फजर की 2 आप मिलाएंगे तो 20 ही होते हैं। तो ये एक्स्ट्रा बर्डन 20 का टोटल जो इजाफा किया गया है उसमें बड़ी मसलहतें हैं, उसमें राज है अल्लाह तबारक व तआला के। इस वजह से 20 रकात हमें पढ़ना है, हिम्मत करनी है, ठीक है। बड़ा कुरान ज्यादा लंबा कुरान किसी के पीछे नहीं पढ़ा जाता, तो आलम तरह पढ़ो लेकिन पढ़ो 20। 8 पढ़ने से तहज्जुद का सवाब मिलेगा, तरावी का नहीं मिलेगा, और तरावी का जो गुना होगा वो लाजिम आ जाएगा। 8 नमाज भी नमाज ही है मगर तरावी नहीं होती, वो तहज्जुद है। वो हुजूर रमजान में भी पढ़ते थे, रमजान के बाहर भी पढ़ते थे वो। हज़रत आयशा फरमाती है कि ये वो नमाज है जो रमजान के बाहर पूरे साल और रमजान में भी हुजूर पढ़ते थे। तो वो उस नमाज की बात फरमा रही है जो रमजान के बाहर भी होती थी, तरावी तो रमजान के बाहर कभी नहीं होती थी। तो इस वजह से उन लोगों को कंफ्यूजन हो गया कि भाई रमजान में भी इतनी ही है, तो फिर भाई रमजान में वो नमाज इतनी है जो गैर रमजान में इतनी होती थी, रमजान की वजह से उसकी तादाद बढ़ती नहीं थी। बकिया तरावी ये मुस्तकिल नमाज है जो रमजान की वजह से है, वो 20 रकातें हैं। तो 20 रकातों का इस्तेमाल किया जाए, कुरान पाक सुना जाए, और नमाज वगैरह बाशरा आदमी के पीछे हो, हाफिज भी बाशरा होते ही पढ़ने को उलमा ने फरमाया है। बाद हाफिज ऐसे भी हैं कारोबार वगैरह में आके उन्होंने अपनी दाढ़ियां निकाल दी हैं मजबूरी की उजूर की वजह से, मगर मसला यह है कि नमाज उनके पीछे नहीं पढ़नी चाहिए। आप नमाज आप पढ़ें अलमतरा, चाहे बाशरा आदमी हो, मसाइल से वाकिफ हो, शरीयत का पाबंद हो, कुरान पाक तजवीद के मुआफिक पढ़ लेता हो तो बस काफी है, काफी है। और पैसों की शर्त लगाने को उलमा ने सख्ती से मना किया हाफिज कुरान के लिए। आप कोई हाफिज डिमांड करे मुझे 3,000 दो, मुझे 5,000 दो, मैं तरावी सुनाऊंगा, उलमा ने फरमाया कि इससे बेहतर है अलम तरह सुन लेना। अपनी तरफ से आप खिदमत कर दें उसके कुरान पाक मुकम्मल कर देने के बाद एक अलग बात है, मगर डिमांड कुरान पाक की तिलावत पर डिमांड का हक नहीं होता। ये कुछ मसाइल हैं, इंशाल्लाह कुछ और मसाइल आपके सामने आते रहेंगे। अल्लाह पाक हम सबको रमजान के इस मुबारक मौके से आने वाले, एक तो यह कि हमारी जिंदगी में अल्लाह बरकत दे, सहूलत दे, सेहत दे, औकात में फरागत दे और तौफीक अता फरमाए, और उसके साथ साथ पूरी तरह इसकी कदर कीमत करने की भी तौफीक अता फरमाए। सुन्नतें पढ़ लीजिए।